في الفل الأرضين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. ایک بار پھر درود بھیجے گا محمد و آل محمد.
اللہم صلی علی محمد و آل محمد و
جل کرم. سب سے پہلے خدا متعال کے انتہائی شکر بجا لائیں گے. خدا متعال نے ہمیں اہل بیت اطہار علیہ السلام کی محبت سے نوازا ہے, قرآن کریم کی ہدایت سے نوازا ہے, ماہ رجب کی فضیلت کو سمجھنے کی سعادت دی ہے. ماہ رجب اپنے اختتام پر ہے اور اہل بیت سے منسوب یہ ایام ہمارے سامنے موجود ہیں. ان ایام کے موقع پر اہل بیت سے اپنے تعلق کو بڑھانے کے لیے کہ انشاءاللہ اس کے نتیجے میں ہماری ہدایت میں اضافہ ہو, ہماری نورانیت میں اضافہ ہو, اور انشاءاللہ اچھا ماہ رجب گزرے, پھر اچھا ماہ شعبان گزرے اور اچھا ماہ رمضان گزرے انشاءاللہ تعالیٰ. تمام برکتوں کو حاصل کرنے کے لیے درود بھیجے گا محمد و آل محمد.
اللہم صل علی محمد و آل محمد.
مسلسل چار پانچ ایام ایسے آئیں گے کہ جو اہل بیت اطہار علیہ السلام سے منسوب ہوں گے, اور اس سلسلے میں ہمیں جو سعادت ملی ہے, پہلا دن ہمارے پاس آیا ہے ولادت باسعادت کربلا کے اس مجاہد کا جس نے اپنے تمام تر کم سنی کے باوجود تاریخ رقم کر ڈالی. اس نے ہتھیاروں سے کام نہیں کیا, اس نے اپنے پاکیزہ خون سے کام کیا, اور سید الشہداء کی نصرت میں وہ معرکہ انجام دیا جو بڑے بڑے مجاہد انجام نہیں دے سکے. سید الشہداء کے اس نن مجاہد کی ولادت کی تاریخ ہے حضرت علی اصغر کے حضور ادا احترام کے لیے, اور سید الشہداء کے حضور وقت امام کے حضور ان کی ولادت کی تبلیغ پہنچانے کے لیے, تہنیت پہنچانے کے لیے درود بھیجے محمد و آل محمد. میری کوشش رہتی ہے وہ یہ ہے کہ ہمیشہ ان تاریخوں سے کوئی نہ کوئی پیغام ہم حاصل کرتے رہیں. ایک جو خدا متعال ہمیں ان تاریخوں کی فضیلت دیتا ہے وہ یہ ہے کہ ہم جس کی خوشی میں خوش ہوں گے, جس کے غم میں غمگین ہوں گے, خدا اسی کے ساتھ ہمیں محسوب کرے گا. اور یہ بہت اہم پوائنٹ ہے ہمارے لیے. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. اپنی سلامتی کے لیے, مزید توفیقات کے لیے اور توجہات کو بڑھانے کے لیے ایک بار پھر درود بھیجے گا محمد و آل محمد. جب پہلا دن ہوتا ہے نا پاکستان سے یہاں آنے کا یا ہندوستان سے یہاں آنے کا, تو جو پہلا فرق سمجھ میں آتا ہے نمبر کے علاوہ, بیٹھنے کے طریقے کے علاوہ, وہ درود کے اندر گرم جوشی کا فرق ہے. لوگوں نے تو کاروبار نوکریاں نہیں کرنی, آپ لوگوں نے کاروبار کرنے, آپ نے نوکریاں کرنی ہیں, آپ صبح سے شام تک کاموں میں مشغول رہے ہوں گے اور ظاہر ہے شام تک اتنے تھک چکے ہوں گے, اب تھکنے کے بعد ہم جیسے کو سننے کے لیے بیٹھے ہوں گے تو وہ خود ایک بہت صبر کا کام ہوگا. اس میں اگر آپ کی آواز نہ نکلے تو آپ کے اوپر کوئی برائی نہیں ہے, کوئی تھکا ہوا آدمی ہے اور وہ بھی ہم جیسے کو سننے کے لیے بیٹھا ہے تو وہ تو بیچارہ یہ بھی ثواب کمانے کے لیے ہی بیٹھا ہوگا بالکل. لیکن اعزاز محترم خدا تعالیٰ نے ہم لوگوں کو ایک موقع دیا ہے, اگر کسی کی خوشی میں خوش ہوں گے, خدا اسی کے ساتھ تنشور کر دے گا. کسی کے غم میں غمگین ہوں گے خدا اسی کے ساتھ تنشور کر دے گا. یہ جو ہمیں خدا تعالیٰ نے موقع دے دیے, ہمارے اجداد نے تاریخیں معین کی ہیں, یہ تاریخیں صرف اس لیے معین نہیں ہوئی ہیں کہ سینٹرز کہیں نہ کہیں آباد رہیں گے, بس انہوں نے یہ دیکھا کہ خدا تعالیٰ نے ہمیں قیامت کے دن کے لیے یہ فضیلت کیسے دینی ہے کہ ہم دنیا میں تو اہل بیت کے نام پر ہوں, آخرت میں بھی اہل بیت کے نام پر ہوں. تو انہوں نے دیکھا کہ ایک راستہ یہ راستہ ہے کہ اگر ہم ان کی خوشیوں میں خوش ہوں گے اور ان کے غم میں غمگین ہوں گے تو خدا تعالیٰ انشاءاللہ یہ موقع ہمیں نصیب کر دے گا. اب ایک بار پھر آپ اپنی دل کی تمام تر گہرائیوں کے ساتھ وقت کے امام کے حضور مبارکبادی کا پیغام پہنچانے کے لیے درود بھیجیں والے محمد پر. وقت تو لگانا پڑا لیکن بہرحال کچھ جان نظر آ گئی, تو کچھ اثر نظر آ گیا ہے. دیکھیے یہی آپ سے چاہیے تھا ابھی پہلے مرحلے. اچھا ایک مسئلہ تو یہ ہو گیا کہ بھائی تاریخ ایسی تاریخ ہے کہ ہم ایک شخصیت کو یاد کریں, ایک ہستی کو یاد کریں اور اس سے کوئی نہ کوئی پیغام حاصل کرنے کی کوشش کریں. بس ایک فائدہ تو یہ ہو گیا جو میں نے عرض کیا, خوشی میں خوش غم میں غمگین, اور اللہ انشاءاللہ ان کے ساتھ محشور کرے گا. دوسرا فائدہ کیا, دوسرا جو ہمارے پاس پوائنٹ ہمیشہ رہتا ہے وہ یہ ہے کہ بھائی ہمیں میسج کیا لینا, ہمیں پیغام کیا لینا. اب ذرا تصور کرنا یہ کہ جو تاریخ ہے یہ حضرت علی اصغر کے نام سے منسوب ہے. اگر میں آپ سے کہوں حضرت قاسم کی زندگی سے آپ پیغام لائیں, گرچہ حضرت قاسم کا عمر بھی کم ہے, ان کا سن بھی کم ہے, لیکن ایک کیریکٹر آپ کے سامنے ہے, اس میں سے آپ پیغام لے سکتے ہیں. اگر باقی معصومین کا کہوں تو وہ تو خیر یقیناً ممکن ہے. اب سوال ہمارے سامنے یہ ہے, 6 مہینے کی ہستی سے کیا پیغام دیں, 6 مہینے کی ہستی سے اس سے کیا پیغام نکالیں. اچھا یہ ہم سب کو معلوم ہے کہ اس ہستی کا مقام بہت بلند ہے, مقام بہت بلند ہے. اب اگر میں چند جملے اور عرض کر دوں گا تو مسائل بن جائیں گے, لیکن ہم سب کو معلوم ہے کہ ان کا مقام بہت بلند ہے. اب اتنے بڑے مرتبے اور مقام پر فائز صرف 6 مہینے کی عمر رکھنے والے ایک نام سے کیا پیغام ہم نے حاصل کرنا ہے. تو میں 2 پیغام اپنے ذہن میں سوچ کر آیا کہ یہ 2 پیغام ہمیں فوراً نصیب ہوں. میں دونوں پیغام آپ کی خدمت میں عرض کروں گا اور انشاءاللہ اس کے ثواب کو اور اضافہ کریں گے. ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. اور یہ دین کے بنیادی ترین پیغاموں میں سے ایک پیغام, وہ کیا ہے, دنیا میں ہر چیز کا ایک ظاہر ہے ایک باطن. دین کا کام یہ ہے کہ ہمیں باطن تک پہنچائے, دین ظاہر پہ نہیں رکنے دیتا. اور یہ جو میں اور آپ حضرت علی اصغر کی عظیم الشان ہستی کے سامنے موجود ہیں ان کا احترام کر رہے ہیں, یہ اس حقیقت کا شاید سب سے بڑا ثبوت ہے. ورنہ میں آپ سے پوچھ سکتا ہوں کہ بھئی 6 مہینے کی عمر میں کتنی نمازیں پڑھی ہوں, نہ کوئی نماز نہ کوئی عبادت ظاہری طور پر. 6 مہینے میں انہوں نے خود کیا فضیلت حاصل کی, کچھ بھی نہیں. 6 مہینے کا اگر ہمارا کوئی بچہ ہو تو کیا ہم اسے یہ کہہ پائیں گے کہ یہ صاحب فضیلت ہے, ہم شاید نہ کہہ سکیں سوائے اس کے کہ بھئی یہ معصوم بچہ ہے. لیکن خدا تعالیٰ نے اس بچے کو کتنی فضیلتیں دی. تو اس سے یہ پوائنٹ ہمارے سامنے آتا ہے وہ کہ احسان محترم ہماری اور آپ کی زندگی میں ایک ظاہر ہوگا اور ایک باطن ہوگا. اور ہمیں حضرت علی اصغر سے کیا سیکھنا چاہیے, وہ یہ ہے کہ ظاہر کے دھوکے پہ مت جا, باطن کو سنبھالنے کی کوشش کر. اگر باطن کو سنبھال لیا تو کیا ہوگا, دوسرا پیغام, ممکن ہے ظاہری کردار 1 منٹ کا ہو اور باطنی کردار صدیوں پر بھاری ہو, یہ دوسرا پوائنٹ ہے. اس کو بھی میں آپ کی خدمت میں مختصر عرض کروں گا. ایک بار پھر درود بھیجے گا محمد و آل محمد پر. पहला पॉइंट क्या हुआ, पहला पॉइंट ये हुआ कि भाई एक जाहिर होता है एक बातिन होता है। आप अगर जाहिर के ऊपर सिर्फ जाएंगे तो हजरत अली असगर की हस्ती सिर्फ 6 माह की है, अपने इरादे से तो कुछ भी नहीं किया है, लेकिन हम सबको मालूम है मकाम बहुत बुलंद है। और दूसरा पॉइंट क्या हुआ, दूसरा पॉइंट ये हुआ कि बाद औकात आप अपनी जिंदगी में कोई छोटा सा काम करेंगे, लेकिन अगर वो काम आपने खुदा की खातिर अंजाम दे दिया, अच्छी नियत से अंजाम दे दिया, तो खुदा उसका एक ऐसा असर डाल सकता है जो सदियों के ऊपर भारी आ जाए। अब मैं आपकी खिदमत में अल्लामा ज़ीशान अदर साहब की एक ताबीर अर्ज करूंगा, और वो वैसे तो मसाइल में पढ़ते थे लेकिन इससे आप फजाइल में भी फायदा उठा सकते हैं इस मामले को समझने के लिए जो मैंने सेकेंड पॉइंट में अर्ज किया। अल्लामा ज़ीशान अदर जवादी साहब ने एक सवाल उठाया हजरत अली असगर के मसाइब को पढ़ते वक्त, उन्होंने एक सवाल उठाया कि सैयदुश्शुहदा तमाम शुहदा की शहादतों के बाद हजरत अली असगर को लाए क्यों, असल लाए ही क्यों, भाई जो शहीद हो चुके थे उनकी शहादतें कम थी क्या? तो मसलन इसमें हजरत अली अकबर शामिल थे, हजरत कासिम शामिल थे, मौला अबुल फजल की अजीम शान हस्ती थी, बड़े बड़े असार नामी ग्रामी शामिल थे, आखिर में जो सैयदुश्शुहदा लेकर आए तो ये क्या मतलब था? तो उन्होंने बड़ी नफीस एक ताबीर दी, उन्होंने ताबीर ये दी कि सैयदुश्शुहदा ने ये जो जंग की थी ये यजीद और यजीदियों की नजासत के मुकाबले में, उनकी गुमराही के मुकाबले में पाकीजगी और तहारत की जंग थी, और पाकीज़गी और तहारत की जंग के खातिर सैयदुश्शुहदा ने जिन अफराद का इंतखाब किया था वो ताकत की बुनियाद पे नहीं किया था। हम सबको मालूम है उन्होंने हजरत हबीब इब्ने मजाहिर को बुलाया था, जिनके आने से जिस्मानी तौर पर जंग के नक्शे के ऊपर कोई असर नहीं पड़ना था, उनमें कितनी ताकत थी, कितने लश्कर को हरा लेते जाहिरी तौर पर, तो कोई असर नहीं पड़ना था। लेकिन सैयदुश्शुहदा हजरत हबीब को बुलाए, मामला ये नहीं था कि वो पहलवान कितने बड़े थे, मामला ये था कि वो ऐसे फकीह और सिका थे जिनकी गवाही इमाम हुसैन दे रहे थे कि मैं गवाही देता हूँ। सैयदुश्शुहदा ने जो उनको खिताब किया वो गवाही बन गया कि ये फकीह कुमा है, तो सैयदुश्शुहदा फकाहत की वजह से लाए न शुजात और पहलवानी की वजह से लाए। उन्होंने कहा कि जितनी कुर्बानियां दी गई थी ये सारी कुर्बानियां पाकीज़गी की कुर्बानियां थी, और आखिर में सैयदुश्शुहदा एक ऐसे खून की कुर्बानी देना चाहते थे जिसकी पाकीज़गी में दुनिया में से किसी को भी शक ना हो। इतना पाकीज़ा खून लेकर आए, इतना पाकीज़ा खून लेकर आए कि चाहे कोई इस्लाम जानता हो या ना जानता हो, मुसलमान हो या ना हो, इसकी पाकीज़गी पे शक ना कर सके। आज मुमकिन है कि दुनिया में कोई कहे भाई मैं ईसाई हूं, मैं मुसलमान को नहीं मानता, मुमकिन है कोई कहे मैं हिंदू हूं, मैं फला को नहीं मानता, मुमकिन है कोई ये कहे मैं किसी और दीन का हूं, मैं इसको नहीं मानता या उसको नहीं मानता, लेकिन एक सवाल सबके सामने आएगा कि क्या 6 महीने के बच्चे की पाकीज़गी में कोई शक है क्या? इस खातिर सैयदुश्शुहदा लेकर, तब ये जो सैयदुश्शुहदा लेकर आए और इस मजलूम बच्चे ने कुर्बानी दी, पूरे वाकये करबला में ये कितनी देर के लिए हुआ होगा? ये सारा अमल चंद मिनट्स के अंदर अंजाम पाया होगा, और इस अमल की तासीर क्या है? इस अमल की तासीर आसमानों में फैल गई, यानी कयामत तक के लिए यजीदियों के मुंह पर एक तमाचा है कि तुमने सबको पानी ना पिलाया जंग की वजह से, ये बताओ शीरखार बच्चे को पानी क्यों नहीं पिलाया, इसकी कुर्बानी क्यों? अलबत्ता बाज लोग बयान करते हैं कि शायद नेजों पर जो सर गए उनमें हजरत अली असगर का भी सर था, बाज लोग बयान करते हैं कि नहीं जो नेजों पर सर गए उनमें हजरत अली असगर का सर नहीं था। चाहे नेजों पर जाने वाले सरों में हजरत अली असगर का सर था चाहे सर नहीं था, یزیدیوں کو اس سوال کا جواب دینا پڑا کہ اگر امام حسین کو تم نے مارا تھا بغاوت کی وجہ سے تو یہ بتاؤ کہ 6 مہینے کے بچے نے کون سی بغاوت کی تھی؟ 6 مہینے کے بچے نے کہاں سے بغاوت کر دی؟ تو آپ دیکھ رہے ہیں کردار بہت چھوٹا سا ہے، جسمانی اعتبار سے بھی ننھا ہے، عمر بھی بہت کم ہے، وقت کے اعتبار سے بھی 1 منٹ سے زیادہ نہیں ہے، لیکن معاملہ کیا ہے؟ معاملہ ظاہر کا نہیں ہے، معاملہ باطن کا ہے. اب مولا علی اصغر کی اس ولادت کی تاریخ سے میں اور آپ کیا سیکھیں؟ میں اور آپ اس بات کو سیکھنے کی کوشش کریں کہ بھئی یہ جو میرا اور آپ کا خدا سے تعلق ہے، یہ ہمارا اور آپ کا اہل بیت سے تعلق ہے، یہ جو میرا اور آپ کا دین سے تعلق ہے، یہ ظاہر پہ نہیں ہے، یہ باطن کو بنانے پر. اگر آپ نے اس سبق کو لے لیا تو پھر دیکھیں میں جلدی جلدی دو تین مثالیں آپ کی خدمت میں عرض کرتا ہوں تاکہ انشاءاللہ ہم اپنی عملی زندگی کے اندر اس سے کوئی نتیجہ لے سکیں. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. مجھے یاد ہے پہلے لوگوں کی عادت ہوا کرتی تھی، اب تھوڑی کم ہو گئی ہے، اب تک کم ہونا بھی اچھا نہیں ہوا ہے. پہلے ایک عادت ہوا کرتی تھی، وہ کیا عادت تھی؟ جب ماہ رمضان آتا تھا تو ہر روز لوگ ایک سپارہ قرآن کریم پڑھا کرتے تھے. اب کم ہو گئی ہے یا اتنی عادت ہے؟ اب آپ کہیں گے بھائی یہ جرم کا اقرار کروا کے کیا ملے گا مولانا کو بتا دیا میں، کم ہو گئی، تھوڑی کم ہو گئی. پہلے عادت تھی کہ بھائی ہر روز قرآن کریم کا ایک سپارہ، کم از کم جو پورے صاحب قرآن کریم نہیں پڑھتا تھا تو وہ کم سے کم ہر روز ایک سپارہ پڑھتا تھا. اچھا پڑھ تو لیتا تھا لیکن ایک مشکل تھی اس میں بھی، وہ کیا تھی؟ یہ پڑھ تو لیتا تھا لیکن یہ پتا نہیں ہوتا تھا کہ پڑھ کیا رہا ہے، یہ نہیں پتا ہوتا. اچھا اور کیا مثال ہے؟ اور بہت اچھی مثال، اچھی تو نہیں ہے لیکن بہرحال ہو رہی ہے. میں نے بہت دفعہ دیکھا ہے یہ منظر، میں نے بہت دفعہ دیکھا ہے. ابھی ذرا دور ہے، ماہ رمضان میں آتا ہی 2 مہینے باقی ہیں، لیکن میں پہلے سے ہی ذرا دروازہ کھٹکھٹا دیتا ہوں. جوشن کبیر پڑھتے ہیں یا نہیں پڑھتے؟ جوشن کبیر پڑھتے ہیں صاحب. میں نے ایک محلے میں دیکھا، اللہ کرے کہ باقی جگہوں پہ بہتر ہوتا، وہاں پہ کیا تھا؟ وہاں پہ جوشن کبیر شروع کرنے سے پہلے اعلان ہوا کہ بھائی یہ جو دعا پڑھی جا رہی ہے اس سے پتہ نہیں کتنے امراض بیماریاں یہ سب دور ہو جاتی ہیں، اور ان امراض اور بیماریوں کو دور کرنے کے لیے اس طرح سے ہے کہ جو 100 بند پڑھے جائیں گے، ہر بند پڑھتے وقت آپ ایک گرہ لگا دیجئے گا، اس سے آپ کو ایک دھاگا مل جائے گا جس کے اندر 100 گرہیں لگی ہوں گی. ایک طریقہ یہ. دوسرا طریقہ یہ ہے کہ آپ ایک گلاس پانی کا سامنے رکھ لیں اور جیسے ہی بند ختم ہو لا الہ الا انت سبحانک انی کنت، تو آپ ایک بھوم مار دیجئے گا اس کے اوپر. اب میں نے لٹرلی لوگوں کو یہ دیکھا کہ 2 بندے مائک پر بیٹھ کر وہ بند پڑھتے تھے، یا رحیم یا کریم کو پڑھتے تھے، اتنے میں یہ لوگ باتیں کرتے تھے، اور جیسے ہی وہ بند ختم کرتا تھا وہ چلا کہتے تھے لا الہ الا انت سبحانک. اور جناب جلدی سے انہوں نے پھونک ماری، جلدی سے انہوں نے گرا لگائی، معاملہ ختم ہو گیا. جب بند کا اینڈ آئے گا پھر دیکھیں. اچھا اس میں بعض اوقات ایک ایک گھنٹہ بھی لگ جاتا ہے. اب میں آپ سے ایک سوال پوچھوں گا، میں اس طرح سے 1 گھنٹہ جوشن کبیر پڑھوں یہ میرے لیے بہتر ہے، یا میں اس کے 10 بند کو تھوڑا توجہ سے پڑھوں، کیا کروں بہتر؟ تو میں کہوں گا کہ بھائی ویسے تو آپ یہ کرو 100 کے 100 بند پڑھو توجہ سے، یہ سب سے اچھا ہے. لیکن اگر آپ نے یہ کرنا ہے جس کی میں نے آپ کو تھوڑا خراب کر کے مثال دی، ہر جگہ اتنا خراب نہیں ہوتا ہے، کچھ جگہوں پہ زیادہ خراب ہوتا ہے، کچھ جگہ پہ تھوڑا سا کم بگڑا ہوا ہوتا ہے، لیکن بہرحال اگر ایسا کرنا ہے کہ کوئی توجہ نہیں دینی ہے تو پھر آپ کم پڑھ لو لیکن توجہ سے، تھوڑا توجہ سے پڑھو. یہ کس بات، یہ ہم نے اس پوائنٹ کو کہاں سے نکالا؟ وہیں سے نکالا. بولے کہ کام کی کثرت پہ مت جاؤ، کام کی کیفیت پہ جاؤ. حضرت علی اصغر کا وجود مختصر سا وجود ہے، عمر بھی بہت کم ہے، काम का दौरानिया भी बहुत कम है लेकिन काम की कैफियत बहुत इत्तेफाकन अभी चंद दिन पहले मैं अमीर मोमिनीन का एक कलाम देख रहा था दुरूद देगा मोहम्मद वाले मोहम्मद अंजाम दो तो अच्छे तरीके से अंजाम दो। कोई तुमसे ये नहीं पूछेगा कि तुमने काम कितनी देर में किया, पूछेगा ये कि काम जो किया वो कैसा काम किया, अच्छा काम किया या बुरा काम किया। अब अगर दो घंटे लगाकर काम अच्छा नहीं किया तो फायदा नहीं हुआ, कम वक्त लगाओ लेकिन काम को अच्छे तरीके से अंजाम। अच्छा काम को अच्छे तरीके से अंजाम दूं, इसमें भी दो चीजें हो गई। अब पहले पॉइंट को दोबारा वापस लाता हूं, मैं काम को अच्छे तरीके से अंजाम दूं जाहिर को ज्यादा अच्छा करूं या बातिन को ज्यादा अच्छा करूं? तो मैं कहूंगा भाई बातिन को ज्यादा अच्छा करो। अब इसकी मिसाल और कहां से दूंगा, एक मिसाल और आपकी खिदमत में अर्ज करूंगा और इंशाल्लाह एक और नतीजा लेकर आपकी जहमत तमाम करूं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। यहाँ पे जो भी अजान देता हो वो बुरा ना माने, क्योंकि मैं मिसाल अजान से देने वाला हूँ, मुझे पता ही नहीं कौन अजान देता है, लिहाजा आपको बुरा ना मानने। अगर मैं आपसे कहूँ कि अच्छी अजान दें तो आप अच्छी अजान देने में क्या करेंगे? अगर कोई मुझसे कहे मौलाना आपने अजान दिए कभी, मैं कहूँगा हाँ जिंदगी में कभी कभी दिए। और क्या, अच्छा ऐसा करें आप जाएं और खड़े होकर अच्छी सी अजान दें और मैं आपको एक हफ्ता टाइम देता हूं अजान को अच्छा करने का, तो मैं क्या करूंगा? मैं करूंगा जो दुनिया के मशहूर मुअज्जिन हैं उनकी ऑडियो निकालूंगा और उनकी ऑडियो निकाल कर ये देखूंगा कि किसकी कॉपी मैं ज्यादा अच्छी कर सकता हूं। फिर मैं एक पढ़ लूंगा और एक हफ्ते तक उसकी अजान को इतना बढ़ाऊंगा, इतना पढ़ूंगा कि एक हफ्ते के बाद जब मेरा मुकाबला हो कि भाई आपने अच्छी अजान देनी है तो मैं उसकी जैसी अजान दे दूंगा। अच्छी अजान से मेरा मतलब क्या लूंगा? मैं ये लूंगा, अब मैं आपसे पूछूंगा हजरत बिलाल की अजान अच्छी थी या नहीं थी? अच्छी थी ना, तो अल्लाह के नबी ने इंतखाब की, वरना क्यों इंतखाब की? अच्छाई कौन सी थी? बाहर की कोई अच्छाई नहीं थी, जितनी भी अच्छाई थी वो बातिन की अच्छाई। अब मैं आपसे एक और दूसरी मिसाल देता हूं। अगर मैं आपसे कहूं कि भाई एक अच्छा सा सेंटर बनाओ तो लोग इससे क्या समझेंगे? एरिया बड़ा करो, बिल्डिंग बड़ी करो, खूबसूरत सी बिल्डिंग बनाओ, अच्छा सा आर्किटेक्ट लाओ और ये अच्छा सा सेंटर बन गया, अच्छी सी मस्जिद बन गई। और अल्लाह के नबी अच्छा किसे कहते हैं? अल्लाह के नबी कहते हैं अंदर क्या होगा इसको संभाल। ये जो अली असगर की जिंदगी है ये हमें ये पैगाम दे रही है। नंबर एक, कसरत पे और थूलानी होने पे मत जाओ, कैफियत पे जाओ। और कैफियत भी कहां की सही करो? जाहिर से ज्यादा बातिन की कैफियत सही करो। अलबत्ता अगर दोनों चीजें मिल जाएं, जाहिर भी अच्छा हो और बातिन भी अच्छा हो, मसलन जैसे कहां पर, जैसे सैयदुश्शुहदा का रोजा, जाहिर भी अच्छा है बातिन भी अच्छा है। लेकिन मैं एक बात अर्ज करूंगा, तकरीबन 2010 में मस्जिद सहला गया एक दफा, आज से तकरीबन 9 साल पहले। मस्जिद सहला उस वक्त बन रही थी, आधी टूटी फूटी थी, आधी अंडर कंस्ट्रक्शन थी, बना हुआ हिस्सा कोई भी नहीं था। जब मैं पहली दफा मस्जिद सहला में दाखिल हुआ और मैंने मस्जिद सहला को उस आधी पुरानी हालत में और आधी गिरी हुई हालत में देखा तो मेरे जहन में सबसे पहले तो ये सवाल आया कि ये वो मस्जिद थी जिसमें तमाम अंबिया ने नमाजें पढ़ी और इसका जाहिर क्या कह रहा है? इसका जाहिर तो कुछ है ही नहीं, अब तो बन गई है, उस वक्त ये भी नहीं था। तो मेरे जहन में ये जाहिर इसका ऐसा है लेकिन ये मस्जिद कौन सी मस्जिद है? जो मस्जिद है जहां अंबिया ने नमाजें पढ़ी। بھائیزان محترم، یہ دو چیزیں ہمیں فوراً اپنی زندگی میں سیکھنی چاہیے. ایک بات تو یہ کہ بھیا آپ کیفیت کے اوپر زیادہ جائیے اور کوانٹٹی کے اوپر کم جائیے، اور دوسری بات ہے کہ کیفیت میں ظاہر کی کیفیت اچھی کریں یا باطن کی. تو میں نے کہا باطن کی کیفیت کو اچھا کریں. اچھا آپ ایک پریکٹیکل رزلٹ، صاحب ماہ رجب کے تقریباً آخری دن آ گئے، اس ماہ رجب میں تقریباً ہر نماز کے بعد آپ نے ایک دعا پڑھی ہے، یا من ارجو ہو لکل خیر. اب میں آپ سے ایک سوال اندر ہی اندر پوچھ رہا ہوں، آپ باہر سے کوئی جواب نہیں دیجیے گا اس سے. اس ایک مہینے میں جتنی مرتبہ بھی یا من ارجو لکل خیر پڑھی تھی، ان میں کتنی دفعہ توجہ سے پڑھی تھی؟ جواب نہیں دیجیے گا، اندر ہی اندر رکھیں. میں بھی اپنا اندر ہی رکھ رہا ہوں. اب ایک کام کر رہا ہوں، وہ کیا ہے، چار پانچ دن رہ گئے، چار پانچ دنوں میں نمبر ایک کسی نماز کے بعد مس نہ ہونے دیں. فجر، ظہر، عصر، مغرب، عشاء، پانچوں نمازوں کے بعد پڑھو. نمبر دو، اس دعا کے معنی پر بھرپور توجہ دیں، تاکہ خدا نہ کرے نعوذ باللہ اگر اس ماہ رجب کے اندر اس معنی کے اوپر، دعا کے اوپر توجہ نہ گئی ہو، اب یہ چار پانچ دنوں کے اندر توجہ بڑھا دے. اور میں ہر روز آپ کی خدمت میں کوشش کروں گا کہ جو چار پانچ دن آپ کی خدمت میں حاضر ہوں، اس میں کوئی نہ کوئی ایک پوائنٹ کیریکٹر کے حساب سے، ڈیولپمنٹ کے حساب سے ضرور آپ کی خدمت میں عرض کروں، تاکہ انشاءاللہ مجھے بھی سیکھنے کا موقع ملے اور آپ اور میں دونوں اس راستے کے اوپر چلتے ہوئے اہل بیت اطہار علیہم السلام کا مزید قرب حاصل کر سکیں. ایک بار پھر حضرت ازلی اصغر کے وجود مبارک پر درود بھیجے گا، محمد و آل محمد. اب میں ایک آخری رزلٹ اور لینا چاہ رہا ہوں، اور یہ رزلٹ ہے تھوڑا سا اور خطرناک. آپ یعنی میں نے نہیں کہا یہ والا خطرناک ہے، آپ کے پہلے والے بھی کوئی کم خطرناک نہیں دے پا رہا، تو یہ اور خطرناک ہے. اور اس کے لیے میں جلدی سے ایک واقعہ عرض کروں گا، جو شاید پہلے بھی یہاں پہ عرض کر چکا ہوں گا، لیکن جلدی سے بول دیتا ہوں، اور یہ بچے بیٹھے ہیں اس لیے اور خطرناک ہو جائے گا معاملہ. ایک دفعہ ایک صاحب نے، دو دفعہ میرے ساتھ ایسا واقعہ ہو چکا ہے، میں ایک سناتا ہوں. ایک دفعہ ایک صاحب نے مجھے دعوت دی اور کہنے کہ میرے بچے کی رسم بسم اللہ ہے، اس میں آپ آئیے گا بسم اللہ پڑھوانے میں. آپ کو پتہ ہے جیسے ہندوستان پاکستان کے اندر ہوتا ہے، بچہ جیسے قرآن کریم شروع کرتا ہے قاعدے کے بعد، تو اس کو بسم اللہ پڑھوائی جاتی ہے. بعض لوگوں کو قاعدے سے ہی شروع کروا دیتے ہیں بسم اللہ کرواتے ہیں، بعض لوگ قرآن کریم سے بسم اللہ کرواتے ہیں. تو بچہ اس سے کہتے ہیں، مولانا کہہ دیتے ہیں کہو بسم اللہ الرحمن الرحیم، تو وہ کہتا ہے بسم اللہ الرحمن الرحیم. اور ایک گھرانے میں کیا تھا کہ وہ کہتے تھے مولانا آپ بسم اللہ لکھ دیں پھر پڑھائیں اس کو، تو وہ لکھی بھی رکھی ہوتی تھی کہ اس بچے کو فلاں مولانا نے اپنے ہاتھ سے لکھ کر بسم اللہ پڑھوائی. مختلف جگہوں کے مختلف طریقے ہوتے. تو ایک صاحب نے ہم سے کہا کہ ہمارے بچے کی بسم اللہ پڑھوا. میں نے ان سے کہا کہ بھیا میں یہ جو رسم والے پروگرامز ہوتے ہیں ان میں کم آتا ہوں، دوسری بات یہ کہ میں امامہ لگاتا نہیں ہوں، تم لوگوں کو ان رسم والے پروگراموں میں امامے والے کی ضرورت ہوتی ہے، تو کسی ڈھنگ کے آدمی کو لے آؤ، ان کو لے آؤ وہ کروا دیں گے. کہنے کا نہیں، آپ ایسا کریں جو بھی آپ آتے ہیں آپ آ جائیے. میں نے کہا چلو میں چلا جاتا ہوں، میں چلا گیا. انہوں نے بسم اللہ کروائی، میں نے بسم اللہ کروا دی بچے. اس کے بعد اتنا ہی کام نہیں تھا، پھر انہوں نے کہا کہ مولانا ذرا ایک دعا بھی کر. میں نے کہا دیکھو بھائی بسم اللہ کی بات ہوئی تھی، ہم بھی کانٹریکٹ پہ چلنے والے بندے ہیں، آپ کانٹریکٹ سے آگے نہیں بڑھو، بات ہوئی تھی بسم اللہ کی، بسم اللہ پڑھا دیے. تو کہنے کا نہیں مولانا آپ اتنی دور آئے آپ دعا تو کر دیں. میں نے کہا دیکھو بھائی اب دعا میں معاملہ خطرناک ہے، کچھ دعائیں وہ ہیں جو تم لوگ اپنے بچوں کو کرتے ہو، کچھ دعائیں وہ ہیں جو ہم لوگ اپنے بچوں کو کرتے ہیں. تم یہ بتاؤ وہ والی دعا کروں جو تم لوگ اپنے بچوں کو کرتے ہو، یا وہ والی دعا کروں جو میں اپنے بچوں کو کرتا ہوں. تو اس نے کہا مولانا آپ جو اپنے بچوں کے لیے دعا کرتے ہیں وہ میرے بچوں کے لیے بھی کرتے ہیں. میں کہا بھائی وہ اتنی آسان نہیں ہے، آپ کو جلد بری نہ لگے بعد میں. کہنے کا ٹھیک ہے مولانا آپ کر دیں. تو یہ بچے بیٹھے ہیں، تو میں نے کہا کہ اے خدایا جس بچے کی ہم نے بسم اللہ کرائی اس کو اپنی راہ میں شہادت نصیب فرما. कोई लव में नहीं कहा मुझे, उन्होंने क्या दुआ कर दी, मेरे बच्चे की मरने की दुआ कर रहे हैं। मैं तो यही करता हूँ, अपने लिए भी करता हूँ, तुम्हारे लिए भी कर दूंगा, इसके लिए भी कर दूंगा। जो दर्श है वो क्या है, किसके नाम पर बैठे हो? हजरत अली असगर के नाम पर। बच्चे अजीज हैं या दीन अजीज है? दीन अजीज है। दीन पे बारी आए, बच्चे को कुर्बान करना पड़े, अली असगर का क्या दर्श है? करो करो, ये सबसे बड़ा दर्श। ये बच्चे हमारे हमारा हिस्सा है। जैसे कि मौला अमीन मोमिनी ने जो वसीयतनामा किया अपने फर्जंद को, इमाम दोगुन को, उसमें कहा कि तुम मेरे ही मेरा ही हिस्सा हो, अलहदा नहीं हो। तो ये जिसको अल्लाह के रसूल ने भी फरमाया मेरे जिगर का टुकड़ा है, ये बच्चे हमारे जिगर का टुकड़ा है। ये बच्चे बास चीजों में हमें अपने से ज्यादा अजीज हैं। हम अपने आप को भूखा रख सकते हैं, इनको भूखा नहीं रखना चाहेंगे। अपने आप को मुसीबत में डालना चाहेंगे, इनको नहीं डालना चाहेंगे। लेकिन फिर एक बात आती है, अगर दीन के नाम पर कुर्बान करने की बारी आए तो बच्चे को बचाएं या दीन को बचाएं? अली असगर की जात कहती है दीन को बचाएं, हजरत इस्माइल की जात कहती है दीन को बचाएं। ये वो वजह है जिसकी वजह से नाम बाकी है, और ये वो पैगाम है जो हमें सीखना होगा। अब कल ये बच्चे हमसे कहेंगे भाई आप लोग हमें पसंद ही नहीं करते, देखो हमारे मरने की दुआएं मांग रहे थे। नहीं बेटा, तुम्हारी कामयाबी की दुआएं मांग रहे हैं, उस कामयाबी की दुआएं मांग रहे हैं जिसके लिए खुदा ने तुम्हें जिंदा किया है, जिसके लिए खुदा ने दुनिया में भेजा है। तो एहसान मोहतरम, तीन हमने मैसेजेस दिए और इसके ऊपर जहमत आपको तमाम करूँ। पहला मैसेज ये था कि भाई आप जाहिर पे मत जाएं, बातिन पे जाएं। दूसरी बात ये थी कि ज्यादा और मिकदार के ज्यादा होने पे मत जाएं, बल्कि क्वालिटी के अच्छे होने पर जाएं। और तीसरी बात ये थी कि बच्चों की मोहब्बत बहुत पाकीज़ा है, लेकिन जब दीन के ऊपर बात आए, अपने इमाम के ऊपर बात आए, तो फिर किसी बच्चे की मोहब्बत काम नहीं आनी चाहिए। उन तमाम मोहब्बतों को अल्लाह के दीन के नाम पर, इमाम के नाम पर कुर्बान होना चाहिए। जब हमने ये दो तीन जुमले आखिर के कह दिए ना, तो अब ये जिक्र ना करेंगे जैसे बीबी जैनब ने अपने बच्चे कुर्बान किए। इतना सा बस एक पॉइंट इजाफा करता हूं, ये जो हमारी मोहब्बत इन बच्चों के लिए है, ये उस मोहब्बत के मुकाबले में जो इमाम हुसैन को अपने बच्चों से थी, 1% भी नहीं है हमारी मोहब्बत। क्यों? हम बाप होने के नाते इतने अच्छे बाप नहीं है। हमारे बच्चे बच्चे होने के नाते आयम्मा के बच्चों के मुकाबले में कुछ भी नहीं है। ना हम बाप होने के नाते उस मकाम पर हैं, ना ये बच्चे होने के नाते उस मकाम पर हैं, ना हम मोहब्बत में उतने आगे हैं जितना इमाम मोहब्बत में आगे होता है। तीनों लिहाज से कमाल पर पहुंचने के बावजूद जब दीन के लिए बारी आई तो सब कुछ कुर्बान किया। और ये हमें सिखाया कि देखो जब दीन के ऊपर बारी आए, मासूम के इमाम के ऊपर बारी आए, तो कुर्बान करना शुरू। ये वो दर्श है जो हमें हज़रत असगर से मिलता है। परवरदिगार से दुआ करते हैं, खुदाया ये जो हज़रत अली असगर अलैहिस्सलाम का हमने जिक्र किया, इसे अपनी बारगाह में कबूल फरमा। ऐ खुदाया उनकी नूरानियत से हमारे बच्चों को मुनव्वर फरमा। ऐ पाक परवरदिगार हज़रत अली असगर के सदक़े में हमें दीन की राह में कुर्बानी देने की सआदत नसीब फरमा। ऐ पाक परवरदिगार जिक्र हजरत अली असगर, जिक्र अजदाद हदीयत अल असगर को कयामत तक जारी और सारी रखने वालों में करार फरमा। ऐ पाक परवरदिगार इन तमाम कुर्बानियों के सबके में हमारे बच्चों को, और इस जिक्र के सबके में हमारे बच्चों को हजरत अली असगर के रास्ते पर चलने की सआदत नसीब फरमा। खुदाया तुझे वास्ता नबी और औलाद नबी का, उनकी कुर्बानियों का, और खास कर हजरत अली असगर की पाकीज़ा कुर्बानी का सैयद और सरदार मौला और आका इमाम आखिरुज़्ज़मान के ज़हूर में ताजील फरमा। हमें हमारी नस्लों को उनके जानिसारों में करार फरमा। हमारी जिंदगियों का इख्तिताम उनकी राह में शहादत करार फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिजाह मुहम्मदिन व आलिहि ताहिरीन। تمام مرحومین کے ارواح کی مغفرت, درجات کی بلندی کے لیے, یہاں جو لوگ موجود ہیں سب کے حاضرین کے مرحومین کے درجات کی بلندی کے لیے, اور اس مرکز میں جتنے لوگ آتے رہے اور اب دنیا سے رخصت ہیں ان سب کے درجات کی بلندی کے لیے, ذکر اہل بیت کی عظمت کے لیے درود بھیجیں محمد و آل محمد کو.